रमज़ान के दौरान अगर किसी को सफ़र में जाना है तो सुबह सादिक से पहले, फजर से पहले पहले अगर सफ़र शुरू हो जाता है तो रोज़ा रखना फ़र्ज़ नहीं है, ज़रूरी नहीं है। और बाद में उसकी क़ज़ा करनी होगी। तो इसलिए अगर कोई सफ़र न रख सके, सफ़र में रोज़ा न रख सके, मुशक्क़त हो तो रोज़ा न रखे, कोई हरज की बात नहीं है, शरीयत में उसकी इजाज़त है। और अगर कोई रखना चाहे तो फिर आजकल तो बहुत आसान हो गया कि बाज़ वो ऐप मिलती हैं जिसमें पता चलता है कि हम इस सफ़र में जा रहे हैं, इस फ़्लाइट से जा रहे हैं तो फ़लानी जगह पहुँचेंगे, इतने बजे ग़ुरूब होगा, इतने बजे फ़लानी नमाज का वक्त होगा, तो उसके लिहाज से अमल कर लें कि जहाँ पर भी ग़ुरूब होगा, घंटों के लिहाज से फिर नहीं चलेगा, ग़ुरूब के लिहाज से ज़ाहिर है कि जहाँ पर भी ग़ुरूब होगा तो जब ग़ुरूब का वक्त होगा उसके बाद इफ्तारी कर ली जाए, ये उसूली तौर पर यही इसका ख्याल रखना होगा। तो आजकल के लिहाज से सहूलत हो गई कि उस ऐप को इंसान इस्तेमाल कर ले, नमाज़ों के अवकात में भी सहूलत रहेगी और इफ्तार वग़ैरह के मसले में भी आसानी रहेगी। दूसरा सवाल यह है कि अगर किसी को कतरों की शिकायत होती हो तो उम्रा कैसे अदा करें। उसमें यह देखना होगा कि असल तो यह है कि तवाफ़ के लिए, सही के लिए तो नहीं लेकिन तवाफ़ के लिए वज़ू ज़रूरी है। अगर इतनी इस्तेताअत है कि वज़ू करके, वज़ू के हालत में तवाफ़ कर लिया जाए तो फिर तो उसी पर अमल करना होगा कि वज़ू करें और तवाफ़ कर लें। उसके बाद फिर वज़ू टूट भी जाए तो फिर सही की जा सकती है। मरल वज़ू की ज़रूरत जो है वो तवाफ़ के लिए और तवाफ़ के बाद की दो रकातों के लिए ये ज़रूरी है। अगर किसी को इतना भी मौका नहीं मिलता कि इतनी देर तक वज़ू उसका ठहर सके, जिसको हम यानी उसकी तफसील इंशाल्लाह फिर मज़ीद ज़रूरत हुई तो फिर बात कर लेंगे कि यानी अगर वज़ू ज़्यादा देर ठहर ही नहीं सकता कि इंसान जिसको माजूर के अहकाम कहा जाता है, बेशती ज़ेवर वग़ैरह में अगर किसी ने पढ़ा हो नमाज़ों के अहकाम में माजूरीन के अहकाम, तो अगर किसी को इतना भी वक्त नहीं मिलता कि वज़ू करके वो फ़र्ज़ नमाज अदा कर सके, इतनी देर भी अगर वो उसका वज़ू महफूज नहीं रहता तो माजूरीन के अहकाम में वो शख्स दाखिल हो जाता है, और माजूर के अहकाम में दाखिल हो गया तो फिर उसके लिए पूरे वक्त दाखिल होने के बाद एक मरतबा वज़ू कर लिया तो वक्त निकलने तक उसका वज़ू बाकी रहता है, फिर उस पर कोई पाबंदी नहीं है। वक्त के शुरू होने के वक्त अगर वज़ू कर लिया, नमाज का वक्त शुरू हुआ और वज़ू कर लिया तो वक्त ख़त्म होने तक उसका वज़ू बाकी रहता है। तो बहरहाल वो माजूरीन के अहकाम में वो मसला आ जाता है, अपनी हालत देख ली जाए कि कौन सी सूरत मुंतबिक होती है, और अगर मज़ीद तफसील की ज़रूरत हुई तो इंशाल्लाह फिर बात की जा सकती है। एक और सवाल है, हम सबको गया ये जो भी सवाल जिनकी तरफ से भी आ रहा है गया वो हमें उभार रहे हैं कि चलो उम्रे के लिए। ये कह रहे हैं कि काबा पर पहली नज़र जब पड़ती है तो दुआ कबूल होती है, क्या हर मर्तबा या पहली नज़र? पहली नज़र जो होती है उस वक्त दुआ कबूल होती है, और उस वक्त इंसान दुआ मांग ले। वैसे तो हर मर्तबा काबा को देखने के वक्त दुआ की कबूलियत ज़्यादा ही है, तो हर मर्तबा दुआ का अहतमाम पहली मर्तबा ज़्यादा अहतमाम कर लें, दोनों चीज़ों का अहतमाम कर लें, पहली मर्तबा ज़्यादा अहतमाम कर लें और बाकी आइंदा उसके बाद जब जब भी काबे पर नज़र पड़े कोई ना कोई चाहे मुख्तसर ही दुआ कर लेनी चाहिए कि वह दुआ की कबूलियत के मौके में है। सवाल यह है कि किसी और शख्स की तरफ से जो इंतकाल कर चुका हो उसकी तरफ से उम्रा कर सकते हैं। उसूल यह है कि कोई भी नेक अमल इंसान करके उसका सवाब किसी को पहुंचाना चाहे, यह हदिया है एक तरह से, जिस तरह हम माली हदिया देते हैं ये दीनी हदिया होगा, सवाब का हदिया होगा। तो उम्रा है, तवाफ़ है, नफिल नमाज है, तस्बीहात हैं, तिलावत है, यासीन शरीफ है, कुछ भी पढ़ के हम सवाब पहुँचा सकते हैं किसी भी शख्स को, चाहे वो जिसको पहुंचा रहे हैं वो ज़िंदा हो या जिसको सवाब पहुंचा रहे हैं वो इंतकाल कर चुका हो, सवाब पहुंचा सकते हैं। तो जवाब ये है कि हाँ, यानी सवाल का जवाब ये हुआ कि हाँ, किसी इंतकाल जिसका जिस शख्स का इंतकाल हो गया उसकी तरफ से उम्रा किया जा सकता है, उसको सवाब पहुंचाया जा सकता है। اسی سے متعلق دوسرا سوال کہ طواف کر سکتے ہیں کسی شخص کی طرف سے؟ ہاں کر سکتے ہیں، وہی کسی کو ثواب پہنچانے کے لیے طواف کر سکتے ہیں. سوال یہ ہے کہ مغفرت اور عفو میں کیا فرق ہے؟ اس کے الگ الگ جیسے انسانوں میں الگ الگ معاف کرنے کے درجات ہوتے ہیں، کہ ایک ہوتا ہے کہ انسان کسی کی پکڑ نہ کرے، یعنی کسی نے ہمیں تکلیف دی تو ہم اس سے بدلہ نہیں لیتے، یہ تو ہو گیا عفو. ایک ہوتا ہے کہ ہم دل سے بھی معاف کر دیں، یہ ہے مغفرت. اور ایک ہوتا ہے کہ پھر مزید اس کے ساتھ انسان اچھا سلوک کرے جو ہمارے ساتھ برائی کر رہا ہے، جس کو قرآن نے کہا وَعَفُ عَنَّا وَغْفِرْ لَنَا وَارْحَمْنَا. تو اللہ تعالیٰ سے ہمارا معاملہ یہ ہوتا ہے، اللہ تعالیٰ سے ہم یہ مانگتے ہیں کہ یا اللہ ہم جو گناہ کر کہ ہم نے کیے ہیں ان گناہوں پر ہم سے کوئی مواخذہ بھی نہ فرما، وَعَفُ عَنَّا، بلکہ یا اللہ اس کو بالکل بھلا دیجئے، ختم کر دیجئے، وَغْفِرْ لَنَا. اور صرف اتنا ہی نہیں بلکہ مزید ہمارے گناہوں پر پردہ ڈال کر ہمارے ساتھ رحمت کا معاملہ کیجئے، وَارْحَمْنَا. تو اللہ تعالیٰ سے ہم یہ مانگتے ہیں، تو ہمیں بھی بندوں کے ساتھ یہی طریقہ کرنا چاہیے کہ لوگ ہمارے ساتھ جیسا بھی سلوک کریں ہم ان کے ساتھ اچھا سلوک کریں، تو یہی ہمارے مغفرت کا اور اللہ تعالیٰ کے رحمت کا ذریعہ بن جاتا ہے. ٹھیک ہے، الحمدللہ سب کو آواز اچھی آ رہی تھی. چار دن کا بچہ ہے اور ڈاکٹر نے کہا ہے کہ اس کو ہارٹ میں کوئی پرابلم ہے. دعا کی درخواست، اللہ تعالیٰ آسانی کرے. سب مل کر آمین کہہ دیں، ان کے لیے دعا کر دیں. اللہ تعالیٰ کسی کی آمین کو قبول فرما لیں. اللہ تعالیٰ اس بچے کو مکمل صحت عطا فرما کر آنکھوں کی، ان کے والدین کے لیے آنکھوں کی ٹھنڈک بنائے، اور بہترین اس کے لیے عافیت کا فیصلہ اللہ تعالیٰ فرما دیں. آواز کٹ رہی ہے، پتہ نہیں سب کے پاس کٹ رہی ہے یا صرف کسی ایک کے پاس. سوال یہ ہے کہ قضا نماز پڑھنے کی ترتیب مسلسل جاری ہے، تو کیا رمضان میں قضا نماز کی جگہ دوحا کی 12 رکعت پڑھ لیں؟ قضا نماز پڑھنے کی اگر ترتیب چل رہی ہے، روزانہ کی مثلاً اتنی قضا کرنی ہے، وہ ترتیب چل رہی ہے، اس کے ساتھ مزید نوافل پڑھنے کا کبھی دل چاہے تو ہاں پڑھ لیں. بعض نوافل کی فضیلتیں انسان حاصل کر لیں، لیکن یہ روزانہ کبھی کر لیں، مثلاً ایک دو مرتبہ انسان نے 12 رکعت والی فضیلت حاصل کر لی کہ چلو ایک دو محل اپنے جنت میں تیار کروا لیے، جو حدیث میں آتا ہے کہ جو شخص 12 رکعت پڑھ لے صلاۃ الضحیٰ کہ بن اللہ لہ بیتاً من ذہب یا قصرا من ذہب فی الجنہ، کہ جنت میں اللہ تعالیٰ سونے کا محل اس کے لیے تیار کر دیتے ہیں، تو ایک دو محل انسان بنوا لے اور اس کے بعد پھر قضا نمازوں کا اہتمام کر لے، دونوں چیزوں کو ساتھ ساتھ ملا لے، کوئی حرج کی بات نہیں ہے. سب ساتھ جائیں عمرے کے لیے، چلو اللہ تعالیٰ کبھی مقدر فرما دیں تو چلے جائیں گے انشاءاللہ. روزہ رسول صلی اللہ علیہ وسلم پر کیا آداب ہونے چاہیے؟ کیا آداب ہونے چاہیے؟ وہاں کے آداب تو ظاہر ہے کہ ایسے ہیں کہ جن کو مختصر الفاظ میں بتانا بھی مشکل ہے. بہرحال انسان دل میں احترام ہو، پہلے سے درود شریف کا اہتمام ہو، جتنی پاکی کا اہتمام ہو سکے، صفائی کا اہتمام ہو سکے، اس کا انسان اہتمام کرے. ہمارے بعض اساتذہ اور مشائخ کا یہ معمول رہا کہ جب عمرہ کے لیے تشریف لے جاتے تھے تو جانے سے پہلے خاص طور پہ دانت صاف کرواتے تھے. عجیب، ہر ایک کا ذوق ہوتا ہے، ڈینٹسٹ کے پاس جا کے دانت صاف کرواتے تھے کہ وہاں جا کر روزہ رسول کے سامنے ہمیں درود پڑھنا ہے تو کس گندے منہ سے ہم درود پڑھیں گے وہاں پر، کہ الصلاۃ والسلام علیک یا رسول اللہ وہاں کیسے کہیں گے. تو اس لیے پہلے سے وہ منہ اچھی طرح، دانت اچھی طرح صاف کرواتے تھے تاکہ وہاں جائیں تو وہ منہ میں کسی طرح کی کوئی گندگی وغیرہ باقی نہ رہی ہو. بہرحال انسان ظاہر ہر ایک کے لیے، تو یعنی ہر ایک کا اپنا ذوق ہوتا ہے، بس مقصد بتانے کا یہ ہے کہ انسان جتنا ہو سکے پاکی کا، صفائی کا، خوشبو عورتوں کے لیے تو خیر ایسا نہ ہو کہ غیر محرم تک خوشبو پہنچے، لیکن پاکی اور صفائی کا جتنا ہو سکے اہتمام کیا جائے، اور آداب دل میں بھی ادب ہو، درود شریف پڑھتے ہوئے انسان وہاں جائے، اور جب قریب حاضر ہو تو پھر اس خیال سے کہ آپ صلی اللہ علیہ وسلم کو ہم سلام سنا رہے ہیں، الصلاۃ والسلام علیک یا رسول اللہ، ادب کے ساتھ پڑھیں، یہ بنیادی چیزیں ہیں۔ عمرہ میں کون سی دعا مانگنی چاہیے؟ مختلف دعائیں، جامع دعائیں ہیں، پوری امت کے لیے خیر کی دعا مانگیں، اور جہاں کوئی بات یاد نہ آئے، دو دعائیں بڑی جامع ہیں، دو دعائیں بہت جامع ہیں، ایک ربنا آتنا فی الدنیا حسنہ وفی الآخرۃ حسنہ وقنا عذاب النار، دنیا و آخرت کی ہر خیر اس میں آ جاتی ہے۔ جہاں جو بات خاص خاص یاد آ جائے، اور خاص طور پہ یہ جو ہمارا گروپ ہے جو سال بھر انشاءاللہ ساتھ رہتا ہے، کہ ہمارا ہفتے میں دو تین مرتبہ جمع ہونا پایا ہو جاتا ہے، تو اس گروپ کو بھی خاص طور پہ دعاؤں میں شامل کر لیں، اور ربنا آتنا فی الدنیا حسنہ وفی الآخرۃ حسنہ وقنا عذاب النار ایک جامع دعا ہے، اس کو مفہوم کے ساتھ اگر انسان پڑھ لے۔ اور دوسری دعا ہے جو اس سے بھی زیادہ جامع ہے، کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا، جسے صحابی نے عرض کیا کہ یا رسول اللہ، اتنی ساری دعائیں ہیں، یاد تو سب رہتی نہیں، تو کوئی جامع دعا بیان فرما دیں۔ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ یہ دعا مانگا کرو، اللہم، وہ اس کے تھوڑے سے الفاظ کے فرق کے ساتھ، اللہم انا نسألک من خیر ما سألک منہ نبیک محمد صلی اللہ علیہ وسلم، یا اس کو اردو میں ہم کہہ لیں کہ یا اللہ، نبی کریم صلی اللہ علیہ وسلم نے جو بھی خیر تجھ سے مانگی ہے وہ خیر ہمیں نصیب فرما دے، اور تھوڑا سا میں اس میں اضافہ کر دیتا ہوں، ہمیں اور پوری امت کو نصیب کر دے، تاکہ میری امت کو بھی شامل کر لیں ہم۔ اور آپ صلی اللہ علیہ وسلم نے جن شرور و فتن سے پناہ مانگی ہے، ان شرور و فتن سے پناہ نصیب فرما دے۔ یہ سب سے زیادہ جامع دعا ہے۔ ٹھیک ہے، سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔